नमस्कार, म पीटी लोप्सन। कार्यक्रम पानी र सरसफाईको 204 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खाने पानी, सरसफाई तथा स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम सुरक्षित खाने पानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गराउन प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी आकाशे पानी संकलन प्रविधि र यसको फाइदाबारे गुठी संस्थाकी कार्यक्रम अधिकृत विमला गुरूङसँग गरिएको कुराकानी।
अब यो आकाशको पानी भनेको चाहिँ अब फ्रीमा आउने हो होइन, यसको लागि चाहिँ अब तपाईँले कुनै शुल्क तिरिराख्नु पर्दैन। अब
विद्यालयले आकाशे पानी संकलन गरी प्रयोग गर्न थालेपछि पुगेको फाइदाबारे काठमाडौँको विश्व निकेतन उच्च माविक शिक्षक शिक्षिकाको भनाई।
आकाशबाट परेको पानी हामीले जम्मा नगरेको हुँदो हो, हामीले प्रयोग नगरेको हुँदो भने पानीको यहाँ अत्यन्तै दुर्लभता भएर अब यहाँ हाहाकार हुन्थ्यो र समस्या हुन्थ्यो, हामीले ट्याङ्कर माध्यमबाट हामीले किनेर प्रयोग गर्नुपर्ने हुन्थ्यो।
र खाने पानी र सरसफाईमा राखेको दिगो विकास लक्ष्यको प्रगतिबारे गुठीका पानी विशेषज्ञ रविन्द्रलाल श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
जेएमपी रिपोर्ट विश्वव्यापी रूपमा युनिसेफ र डब्ल्युएचओको लिडरसिपमा हुने हो।
आउनु झन्डी सुखा फैलिहाल्छ रुखा किरा दिसा हुँदा खुला कसै गरी मानिसको दिसा मुखमा परे डाक्टर भन्छन् अनि थरी रोग लाग्छ रे छैन भने बनाइहालौँ घर घरमा चर्पी चर्पी भए हिँड्न सक्छौँ रोग बड तर्की।
सन् 2017 सबैको घरमा चर्पी बनाई हाम्रो समाजलाई खुला दिशामुक्त बनाउने अभियानमा जुटौं। बर्खायाममा जताततै पानीको मूल फुटे पनि हिउँद लाग्ने बित्तिकै देशका विभिन्न ठाउँमा खाने पानीको हाहाकार शुरू हुन्छ। बर्खामा छ्याल ब्याल पानी भएपछि हिउँदमा हुने पानीको दुःख खासै सम्झिँदैनौ तपाईँ हामी। बर्खायाममा परेको पानीलाई जम्मा गरेर राख्न सके हिउँदमा पानीको दुःख झेल्नु पर्दैन। नेपालमा आकाशले पानी संकलन गर्ने प्रविधिका विषयमा जानकारी दिने थुप्रै संघ संस्था छन्। यसै मध्येका एक गुठी संस्थाकी कार्यक्रम अधिकृत विमला गुरूङसँग हामीले घरायसी प्रयोगको लागि आकाशले पानी संकलन गर्ने विधिका बारेमा सोधेका छौं।
अब यो आकाशको पानी भनेको चाहिँ अब फ्रीमा आउने हो होइन, यसको लागि चाहिँ अब तपाईँले कुनै शुल्क तिरिराख्नु पर्दैन। अब जुन ठाउँमा घर बनेको छ त्यसमा अब मिल्ने खालको शैलीमा घर बनेको छ भने, जस्तै तपाईँको रुफ छाना बनेको छ भनेबाट पनि तपाईँले चाहिँ संकलन गर्न सक्नुहुन्छ। त्यसमा अब विभिन्न प्रकारको सिस्टम्सहरू जडान गरेर गर्न सक्नुहुन्छ भने, त्यस्तै गरेर तपाईँको कन्क्रिट छ भने पनि त्यसमा पनि गर्न सक्नुहुन्छ, तर अलिकति कम्प्लिकेटेड हुन्छ, त्यति मात्र हो।
कस्तो खालको छानामा चाहिँ यो उपयुक्त हुन्छ?
यो अब जस्तै प्राय जस्तो चाहिँ हामीले हेर्ने हो भने चाहिँ यो जुन चाहिँ तपाईँको सिजिआई सिट भएको छानाहरू हुन्छ नि, त्यहाँबाट चाहिँ जस्तामा भनौँ न, त्यहाँबाट चाहिँ तपाईँले अब गटरिङ गरेर चाहिँ सङ्कलन गर्नुभयो भने अब त्यसमा गटरिङ गर्नुपर्ने हुन्छ, किनकि छानामा पानी पर्ने हुन्छ। अनि त्यसपछि त्यो छानामा त्यसपछि तपाईँको त्यहाँ पाइपलाइन राख्नुपर्ने हुन्छ, डाउन पाइप भनिन्छ जसलाई चाहिँ। अनि त्यसपछि त्यो सिस्टममा चाहिँ खास गरी यो रेन वाटर हार्भेस्टिङ सिस्टममा चाहिँ फर्स्ट फ्लस भन्ने एउटा सिस्टम हुन्छ होइन। त्यो फर्स्ट फ्लस भन्ने सिस्टम चाहिँ कस्तो भन्दाखेरि बर्सातको पहिलो 15 मिनटको पानी चाहिँ तपाईँले चाहिँ त्यो फर्स्ट फ्लसबाट चाहिँ फ्लस आउट गर्नुपर्ने हुन्छ कि
बाहिर,
हजुर बाहिर फ्याँक्नुपर्ने हुन्छ। त्यो गर्नु जरुरी किन छ भन्दाखेरि तपाईँको छानामा चाहिँ विभिन्न प्रकारको फोहोर मैला जमेको हुनसक्छ होइन, त्यही भएर 15 मिनट पहिलो 15 मिनटको पानी चाहिँ तपाईँले फ्लस आउट गरिदिनु भयो भने फर्स्ट फ्लसको सहायताले चाहिँ सफा हुन्छ भन्ने हुन्छ है। अनि त्यसपछि त्यसलाई बन्द गरिदिने, बन्द गरेपछि अब जस्तै पानीले आफ्नो लेभल आफै मिलाउँदै जाने हुन्छ होइन, त्यही भएर अनि त्यसपछि चाहिँ तपाईँको चाहिँ ट्याङ्कीमा गएर चाहिँ सङ्कलन हुन्छ।
ट्याङ्कीमा पानी सङ्कलन भयो, त्यस पछाडि के गर्ने?
त्यस पछाडि सिधै पिउन सकिन्छ, प्रयोग गर्न सकिन्छ, अथवा यसका चाहिँ प्रशोधनका विधिहरू छन्?
खास गरी रेन वाटर, रेन भनेको नै एकदमै प्योरेस्ट फर्म अफ वाटर हो होइन, तर पनि अब विभिन्न अब एयरमा भएको हुन्छ नि अब ब्याक्टेरिया हुनसक्छ, अनि विभिन्न इभन पोल्युटेन्ट हुनसक्छ होइन, पार्टिकल्सहरू हुन्छ नि, अनसिन पार्टिकल्सहरू, त्यही कारणले गर्दाखेरि चाहिँ अब त्यसलाई अलिकति इम्प्योर बनाउन सक्छ होइन, त्यही भएको भएर चाहिँ त्यहाँ विभिन्न प्रकारको पद्धतिहरू छ, अब जुन चाहिँ ट्रिटमेन्ट सिस्टम छ, प्रोसेसहरू भनौँ न, त्यस्तो टाइप्सहरू हुन्छ होइन, त्यो गराउनु भयो भने चाहिँ हुन्छ, जस्तै बायोसाइन फिल्टर भन्ने पनि हुन्छ, अनि त्यस्तै गरेर हामीले यो विशेष गरेर यो स्कुलमा चाहिँ अलरेडी एउटा राम्रो ट्रिटमेन्ट सिस्टम भएको भएर चाहिँ हामीले चाहिँ ऱ्यापिड स्यान्ड फिल्टर भन्ने ट्रिटमेन्ट सिस्टम चाहिँ प्रयोग गरेका छौँ। त्योभित्र चाहिँ अब सानसानो पेबल्स हुन्छ विभिन्न साइजको, अनि त्यहाँ राखेर चाहिँ अब स्क्रिन आउट हुन्छ कि, त्यो सिम्पल सिम्पल पार्टिकल्सहरू, त्यति मात्र हो। तपाईँले एकदमै एकदमै वेल डेभलप खालको ट्रिटमेन्ट सिस्टम चाहिँ राखिराख्नु पर्दैन। इफ तपाईँले आफ्नो छानाहरू नियमित रूपमा चाहिँ मेन्टेन गरिराख्नु भएको छ होइन, सरसफाइ गरिराख्नु भएको छ भने
घरायसी प्रयोजनका लागि चाहिँ यो कतिको सम्भव छ? आर्थिक हिसाबमा कति लाग्छ एउटा घरको लागि यो सिस्टम, यो प्रविधि जडान गर्ने हो भने?
तपाईँको अब छानाको साइज हेरेर पनि हुन्छ होइन, अब एकदमै धेरै महँगो पनि पर्दैन यो, किनकि अब जुन पनि घरमा अब तपाईँले ट्याङ्की त राख्नु भइहाल्छ होइन, अनि त्यो ट्याङ्की पनि अब नट नेसेसरी कि त्यो तपाईँको कन्क्रिट ट्याङ्की नै हुनु पऱ्यो, त्यो कन्क्रिट ट्याङ्की गऱ्यो भने मात्र तपाईँको अलिकति मूल्य बढी हुने हो, तर अब जस्तै तपाईँले पिभिसी ट्याङ्कीहरू त्यस्तो राख्नुभयो भने त्यो मुभेबल पनि हुन्छ होइन, अनि पछि पछिको लागि पनि तपाईँलाई हेल्प हुन्छ। विशेष गरेर यो जुन चाहिँ गटरिङ डाउन पाइपहरू जुन चाहिँ तपाईँले राख्नुहुन्छ त्यसको चाहिँ धेरै शुल्क लाग्दैन, त्यही तपाईँले अब अन्डरग्राउन्ड जुन चाहिँ कन्क्रिट ट्याङ्की बनाउनुहुन्छ नि त्यति बेला मात्र शुल्क लाग्ने, किनकि त्यहाँ विभिन्न प्रकारको मेटेरियल्सहरू युज गर्नुपर्ने हुन्छ, जस्तै सिमेन्ट भयो, डन्डी भयो, त्यस्तो भएर।
घरको छाना त छँदैछ, अलिकति पैसा पर्ने भनेको चाहिँ त्यही गटरिङ सिस्टम?
हजुर, गटरिङ सिस्टम अनि डाउन पाइप, अनि त्यसपछि अब फर्स्ट फ्लस भनेको पनि मेकानिकल पनि हुन्छ होइन, म्यानुअल पनि हुन्छ, अनि अर्को चाहिँ अटोमेटिक पनि हुन्छ, अब त्यसको पनि खासै धेरै पैसा त लाग्दैन। त्यो फर्स्ट फ्लसको लागि पनि एक्ज्याक्टली त्यो अमाउन्ट चाहिँ म तपाईँलाई तोकेर चाहिँ भन्न सक्दिनँ होइन, किनकि त्यो अब घर हेरेर पनि हुन्छ होइन, तपाईँको क्याचमेन्ट साइज कति हो, अनि अब त्यो पाइपलाइन पनि कतिसम्म लानुपर्ने हो भनेर सबै कुरा क्याल्कुलेसन गरेर मात्र भन्न मिल्ने भएको भएर अब यतिसम्म नै भन्छ भनेर चाहिँ म भन्न सक्दिनँ, तर धेरै अमाउन्ट चाहिँ लाग्छ।
जति ठुलो घर भयो त्यति नै बढी पाइप लाग्ने भयो?
हजुर, जति ठुलो घर भयो त्यति नै पाइप पनि लाग्ने हो, तर त्यसको साथसाथै अब तपाईँले कुन चाहिँ हजुर ट्याङ्क कहाँनिर जम्मा गर्ने, अनि कति क्याचमेन्टको चाहिँ तपाईँले गटरिङ गर्ने, त्यो पनि हो नि त। अब तपाईँले थोरै स्पेसबाट नै गटरिङ गर्नुभयो भने पनि सकिन्छ, तपाईँको डिमान्ड कति हो त्यो हिसाबले चाहिँ तपाईँले क्याचमेन्ट एरिया चाहिँ अड्कल गर्नु पऱ्यो। जस्तै अब स्कुलमा चाहिँ हामीले यो साइडबाट मात्र लिएछौँ होइन, अब अरू अरू साइड पनि थियो नि त, तर अब स्कुलको डिमान्ड चाहिँ अब यतिले नै पुग्छ भन्ने, हजुर हजुर, त्यो डिमान्ड अनुसारको नै हामीले गऱ्यौँ नि त।
उहाँ हुनुहुन्थ्यो गुठी संस्थाकी कार्यक्रम अधिकृत विमला गुरुङ। घरायसी प्रयोगका लागि आकाशे पानी संकलन गर्ने विधिका बारेमा कुराकानी गर्दै, आकाशे पानीको संकलन गरेर घरायसी प्रयोजनका लागि मात्र होइन सामुदायिक रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसको उत्कृष्ट नमूना काठमाडौँको विश्व निकेतन उच्च माविमा देख्न पाइन्छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च माध्यमिक विद्यालयले आकाशे पानीको संकलन गरी सरसफाई र पिउनका लागि प्रयोग गरिरहेको छ। जेनेभा सरकारको आर्थिक सहयोगमा गुठी संस्थाले विद्यालयका लागि 25,000 लिटर क्षमताका दुईवटा अण्डरग्राउण्ड ट्याङ्की सहित पूर्वाधार निर्माण गरेको हो। यसै विषयमा हामीले विद्यालयका शिक्षक शिक्षिकालाई सोधेका छौं, आकाशे पानी प्रयोग गर्न थालेपछि विद्यालयलाई कस्तो सहजता मिलेको छ?
पहिला 14 वर्ष अगाडि पनि हामीले यो प्रविधि प्रयोग गरेका थियौँ, पछाडि त्यो खिया लागेर जीर्ण भइसकेको थियो, र त्यही क्रममा 2072 साल वैशाख 12 र 29 गतेको भूकम्प र पाराकम्पनहरूले एउटा भवन बिगारिसकेपछि त्यो रेन वाटर हार्भेस्टिङ त्यो टेक्नोलोजी पनि सँगसँगै बिग्रिएर त्यो चाहिँ जीर्ण भयो। त्यस पछाडि अहिले यसलाई पुनर्बनाएको चाहिँ 2 वर्ष जति भयो, अहिले पछिल्लो भनौँ 2 वर्ष पछिदेखि चाहिँ हामी यो फेरि रेन वाटर हार्भेस्टिङलाई पूर्ण रूपमा प्रयोग गरिरहेका छौँ। पानी हरेक पक्षको लागि अत्यन्तै आवश्यक तत्त्व हो, त्यही भएर धर्मशास्त्रहरूमा पनि पञ्चतत्त्वभित्रको सबभन्दा मूल तत्त्वको रूपमा पानीलाई लिइन्छ, किनभने प्राणी जगत सम्पूर्ण मानव लगायत वनस्पतिहरू सरसफाइको लागि, यातायातको लागि, मनोरञ्जनको लागि, सिंचाइको लागि हरेक कुरामा पानीको जरुरत पर्छ, र पानीको मुख्य स्रोत भनेकै आकाशे पानी हो, र हामीलाई आकाशबाट परेको पानी त्यसमा वायुमण्डलमा भएका धुलो धुवा मोसो विभिन्न चिजहरू मिसिएर आएको त्यो त फोहोर हुन्छ दूषित हुन्छ भन्ने हाम्रो जुन एउटा जनजीवनमा त्यस्तो त्यो भनाइ छ तर त्यो होइन र आकाशबाट सबै पानीका स्रोतहरूको मूल स्रोत भनेकै आकाशै पानी हो र आकाशबाट परेको पानीलाई हामी यहाँ स्यान्ड फिल्ट्रेसन विधिबाट त्यसलाई छान्छौँ र छानिसकेपछि त्यो जम्मा भएको पानी ट्याङ्कीमा गएर जम्मा हुन्छ र ट्याङ्कीबाट मोटर लगाएर तानेर त्यसलाई पिउन लगायत हल्ले सरसफाइका र बाथरुमका प्रयोगहरूको लागि हो त्यसलाई जुन उपयोगमा आउँछ। यसबाट के कुरा पुष्टि भएको छ भने आकाशबाट परेको पानी शुद्ध हुन्छ त्यो पिउन योग्य हुन्छ सरसफाइको लागि योग्य हुन्छ र हामीले धाराको पानीबाट कपडा सफा गरेको भन्दा आकाशबाट परेको पानीबाट कपडा सफा गर्दा थोरै पानीले धेरै कपडा सफासँग धुन सकिन्छ र पिउनको लागि पनि यो योग्य हुन्छ।
जस्तो यहाँ चाहिँ कतिवटा छानोबाट पानी जम्मा हुन्छ?
यहाँ चाहिँ अहिले हामीले सातवटा छानाहरूबाट तीनवटा भवनमा भएको दुवैतर्फका जस्ताका छानाहरूबाट र एउटा क्यान्टिन माथिको जुन एकपाखी छानाबाट गरी अहिले सातवटा छानाबाट जुन वर्षामा अर्थात् आकाशबाट परेको पानीहरूलाई गटर फिट गरेर त्यो आएर पाइपबाट जम्मा हुन्छ र ट्याङ्कीमा 50,000 लिटरको ट्याङ्कीमा त्यो जम्मा हुन्छ र त्यसलाई प्रयोग गर्दा वर्षभरिमा आकाशबाट परेको पानी चाहिँ हामी करिब 5.5 लाख लिटर जति पानी चाहिँ हामी यो सरसफाइ तथा पिउने काममा हामी प्रयोग गर्छौँ। यसरी विद्यालयमा करिब यहाँ 3,000 जति अब शिशुदेखि बिबिएससम्म करिब 3,000 जति विद्यार्थी तथा शिक्षकहरू यहाँ सम्पर्कमा हुनुहुन्छ अर्थात् यहाँ अध्ययन तथा अध्यापन गर्ने कार्यमा जुन संलग्न हुनुहुन्छ उहाँहरू सम्पूर्ण व्यक्तिहरूलाई अहिले सजिलै तरिकाले पानी पुगिरहेछ। आकाशबाट परेको पानी हामीले जम्मा नगरेको हुँदो हो हामीले प्रयोग नगरेको हुँदो भने पानीको यहाँ अत्यन्तै दुर्लभता भएर अब यहाँ हाहाकार हुन्थ्यो र समस्या हुन्थ्यो हामीले ट्याङ्कर माध्यमबाट हामीले किनेर प्रयोग गर्नुपर्ने हुन्थ्यो त्यतिखेर हामीलाई आर्थिक दायित्व पनि बढी पर्थ्यो र विद्यालयले साँच्चै नै सकिन्थेन र सरसफाइका कुराहरूमा विद्यालयको कम्पाउन्डभित्र प्रवेश गर्न साथ दुर्गन्धित हुने स्थिति पनि आउन सक्थ्यो। त्यसलाई हामीले आकाशबाट परेको जुन पानीलाई सङ्कलन गरेर त्यो प्रविधि प्रयोग गरे हुनाले गर्दा अहिले हामीलाई पानी छ्यालाछ्याला भएको छ र हामी मजासँग प्रयोग गर्न पुगिरहेछौँ।
पानीले गर्दा अब सहजताको कुरा गरौँ भने त त्यो भन्दा पनि त्यो बढाएर बोले जस्तो हुन्छ। धेरै सहजै भएछ भनौँ अब कस्तो भने हामी कहाँ यहाँ पानी नै नभएको अवस्था भएको जस्तो थियो। अब अहिले यो आकाशीय पानी सङ्कलनले गर्दाखेरि अब एकदमै धेरै विद्यार्थीहरू भएको र बिहानदेखि बेलुकासम्म यो विद्यार्थीहरूलाई हामीले नियमित रूपमा सब हरेक समयमा पानी उपलब्ध गराउनलाई जुन किसिमको हामीले अहिले सकिरहेछौँ त्यो चाहिँ जम्मै यो आकाशीय पानी सङ्कलनको यो प्रविधि जुन मेकानिजम आयो अहिले यसले गर्दा सम्भव भएको जस्तो मलाई लाग्छ। त्यति बेलाको स्टोरेज क्यापासिटी चाहिँ अलिक कमै हो कि त्यति बेला हामीसँग एउटा 2000 क्यापासिटीको लिटरको र एउटा सानो 1000 दुईवटा ट्याङ्की जस्तो मात्रै लाग्थ्यो। क्यापासिटी स्टोर क्यापासिटी चाहिँ कमै थियो। अब टेक्निक्स र यो मेकानिजम भन्ने कुरा त पहिलादेखि नै हामीलाई यहाँ इन्ट्रोड्युस भइसक्यो नभए होइन। तर पनि यो स्टोरेज क्यापासिटी कम र हामीले खासै त्यसबाट चाहिँ एकदमै भनौँ न अब बेनिफिट नलिएको पनि होइन नभनौँ तर त्यसबाट हामीलाई त्यसबाट पनि सहुलियत भइरहेको थियो। तर अहिले यो जुन स्टोरेज क्यापासिटी बढाएर जुन हामीलाई यो ट्याङ्क एउटा निर्माण भएको छ त्यसले गर्दाखेरि चाहिँ हामी अब भावी इन फ्युचर अब हामीले स्कुललाई विभिन्न जुनसुकै क्षेत्रमा जतिसुकै हामीले पनि डेभलप गर्दै लगे पनि हामीलाई पानीको सर्टेज चाहिँ अब हुँदैन कन्फर्म ग्यारेन्टी भन्ने कुरा चाहिँ यसले चाहिँ हामीलाई यो अहिलेको यो ट्याङ्कले चाहिँ दिएको छ।
पानी बाँच्ने जीवनको एउटा आधार हो यसको विकल्प छैन। विद्यालयमा भएको उक्त पानीले चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई सरसफाइमा उत्तिकै ध्यान दिने अभ्यस्त बनाउने त्यस्तै गरी शौचालय भयो अनि अरू जमिना गृहतिरको परिसर भयो यी क्षेत्रहरूमा पनि पानीको चाहिँ अति आवश्यक पर्ने र त्यसको लागि चाहिँ यो अहिले आकाशी पानी सङ्कलन प्रविधिबाट त्यसमा ठुलो सहयोग भएको छ। हामीले त्यो महसुस गरिरहेका छौँ। हामीले आकाशबाट पर्ने पानीलाई चाहिँ सङ्कलन गर्न सक्यौँ भनेदेखि पानीको अभाव हामी करिब 75% जति हामीले यसबाट चाहिँ बचाउ गर्न सक्छौँ त्यसलाई उपयोगमा ल्याउन सक्छौँ। जस्तो अब हामीसँग जमिनबाट पानी आउने स्रोत हामीसँग क्षीण हुँदै गएको छ। हरेक सहर बजारमा चाहिँ बोरिङहरू गाड्ने काम भइरहेको छ जसले गर्दाखेरि त्यो पानीहरू सोसेर लिने क्रममा हाम्रो जस्तो सानो परिसर भएको ठाउँमा सानो तिनो इनारबाट आउने पानीले भर्ती गर्दैन। अब यता काठमाडौँ खाने पानीले पनि त्यति सहयोग गर्न सकिरहेको छैन। धारो छ हावा मात्रै आउँछ पानी आउँदैन। हामी महिना महिनामा पानीको महसुल बुझाइरहेका छौँ। केही समय यसो आए जस्तो हुन्छ, पानी खासै आउँदैन त्यो पानी, तर हामीले अहिले चाहिँ जुन यो गुठी नामक संस्थाले चाहिँ यहाँ खानेपानी सङ्कलनको काम जुन गरिदिनु भएको छ त्यसबाट हामीलाई धेरै सहयोग भएको छ र हाम्रो एक किसिमले आँखा पनि खुलेको छ। साँच्चै हाम्रो पनि यो किसिमको सोचाइ त्यति बेला भएको थिएन। आकाशको पानी प्रदूषित होला, अनि छानामा झर्ने, छानामा धुलो माटो हुन्छ अनि त्यही बगेर आउने हो भन्ने खालको सोचाइ थियो, तर त्यो पनि होइन रहेछ। त्यसलाई छुट्टै किसिमले फिल्टर गर्ने, त्यो फिल्टर भएर आउने पानी ट्याङ्कीमा आउने र ट्याङ्कीको पानीलाई फेरि हामी अर्को फिल्ट्रेसन गरेर अनि त्यसलाई धारोमा लगी पिउनको लागि योग्य भएर हामीले उपयोगमा ल्याइरहेका छौँ। र म के भन्न चाहन्छु भने विश्वनिकेतनमा जसरी गुठी संस्थाले गरिदिएको छ त्यस्तै गरी अरू विद्यालयहरूले र अरू सार्वजनिक संस्थाहरूले समेत यो प्रविधिलाई उपयोग गर्न सकेमा पानीको समस्यालाई हामीले न्यूनीकरण गर्न सक्ने मैले देखेको छु र म विद्यालयबाट पनि यो किसिमको प्रेरणा अरूले पनि लिदिनु हुन अनुरोध गर्दछु।
तपाईं अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा अब कुरा गरौं खानेपानी र सरसफाईमा राखेको दिगो विकास लक्ष्यका बारेमा। नेपालको 92% घरधुरीमा सरसफाई सुविधा पुगेको राष्ट्रिय तथ्याङ्क सार्वजनिक भइरहेका बेला ज्वाइन्ट मोनिटरिङ प्रोग्राम जेएमपी रिपोर्टले भने 46% नेपालीको घरमा मात्र सरसफाई सुविधा पुगेको प्रतिवेदन प्रस्तुत गरेको छ। खानेपानी र सरसफाई क्षेत्रको दिगो विकास लक्ष्य र जेएमपी रिपोर्ट सम्बन्धी जानकारी गराउन ललितपुरमा आयोजना गरिएको कार्यक्रममा गुठी संस्थाका पानी विशेषज्ञ रविन्द्रलाल श्रेष्ठले नेपालको सरसफाई अवस्था सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। हामीले यसै विषयमा गुठीका पानी विशेषज्ञ रविन्द्रलाल श्रेष्ठसँग कुराकानी गरेका छौं। खासमा जेएमपी रिपोर्ट भनेको नै चाहिँ के हो र कसरी तयार पारिन्छ?
जेएमपी रिपोर्ट विश्वव्यापी रूपमा युनिसेफ र डब्ल्युएचओको लिडरसिपमा हुने हो। यो तथ्याङ्क भनेको सम्बन्धित सरकारले सरकारी तथ्याङ्क प्रस्तुत गर्ने हो। यहाँ तथ्याङ्क दुई किसिमको तथ्याङ्कहरू हुन्छ। एउटा सरकारले बनाउने एडमिनिस्ट्रेटिभ तथ्याङ्क भनिन्छ, अर्को चाहिँ सेन्सस अथवा हाउस होल्ड सर्वे गरिन्छ। जेएमपीले चाहिँ सरकारी रेगुलर एडमिनिस्ट्रेटिभ तथ्याङ्कलाई चाहिँ मान्यता दिँदैन, हाउस होल्ड सर्वे नै लिइन्छ। त्यसका हरेक राष्ट्रमा भएको हाउस होल्ड सर्वेहरू, जस्तै नेपालको हकमा भन्ने हो भने सेन्सस सर्वे चाहिन्छ, डेमोग्राफिक हेल्थ सर्वे छ, अनि मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेलान्स भन्ने चाहिन्छ। त्यो हाउस होल्ड सर्वेको आधारमा जेएमपीको डेटा चाहिँ लिइन्छ। अब त्यो डाटा चाहिँ सरकार मार्फत नै जाने हो, त्यसकारण गभर्मेन्टको डाटा र त्यसमा फरक भिन्नता हुने पनि एडमिनिस्ट्रेटिभ डाटा र हाउस होल्ड सर्वे डाटा चाहिँ हो। अब किन एडमिनिस्ट्रेटिभ डाटा लिएन भन्ने पनि प्रश्न आउँछ। एडमिनिस्ट्रेटिभ डाटालाई अब कुनै देशमा आफ्नो लोकल गभर्मेन्ट अथवा सम्बन्धित सेक्टरले स्ट्याटिस्टिकल प्रोसेस जुन अप्नाउनु पर्ने हो त्यो प्रोसेस नअप्नाइकन लिएको र त्यसमा एक वर्षबाट अर्को वर्षमा जाँदाखेरि त्यो प्रोग्रेस गर्नको लागि ओभर रिपोर्टिङ गर्ने पनि चलन हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एडमिनिस्ट्रेटिभ डाटालाई मान्यता नदिएकन सर्वे डाटामा आधारित हो।
नेपालको आफ्नो राष्ट्रिय आँकडा र जेएमपी रिपोर्टले प्रस्तुत गरेको आँकडा अलिक फरक हुँदो रहेछ नि, किन हो?
यो आँकडा विश्लेषण गर्नेमा चाहिँ अलिक भिन्नता देखिएको हो। जेएमपीले एकदम सुरक्षितलाई मात्र लिन्छ, सरसफाईमा चाहिँ जेएमपीले 46% र राष्ट्रिय आँकडामा 92% चाहिन्थ्यो। अब त्यो 92% भनेको तिनवटाको सम्मिश्रण हो, जस्तै इम्प्रुभ सेनिटेसनको 46%, अनि जुन सियर टोयलेट भनिन्छ आफ्नै घर कम्पाउन्डभित्र नभएको तर अरूमा प्रयोग गरेको, र त्यो बाहेक त्यो चाहिँ 19% छ, अनि बाँकी चाहिँ त्यति इम्प्रुभ भन्न नसकिने त्यस्तो खालको 27% छ। त 46, 19 र 27% जोड्दाखेरि राष्ट्रिय आँकडा आउँछ, त्यो चाहिँ 92% हो। अब जेएमपीले दिने त्यो अगाडिको पोर्सन 46% सुरक्षितको लागि मात्रै हो, त्यस कारण हामीले त्यो आँकडालाई विश्लेषण गर्ने चाहिँ आँखा चाहिँ फरक हुनुपर्छ। त्यसबाट प्रश्न के उठ्छ भनेदेखि जेएमपीले सुरक्षित भयो भने मात्रै वास्तविक सरसफाई हो भन्ने चाहिँ मान्छ, जबकि नेपाल राष्ट्रिय आँकडाले होइन, हामी त अब सुरुदेखि अब सेनिटेसन ल्याडर बढाउँदै जा गइराखे चाहिन्छौँ, त्यस कारण सबै आँकडालाई मिश्रित रूपमा लिनुपर्छ नि संयुक्त रूपमा लिनुपर्छ भन्ने हो। त्यही नै मूल भिन्नता हो।
सरकारले नै पठाउने यी सब डाटा भनेपछि हामीले एमडिजी मा चाहिँ जुन गोलहरू तय गरिएको थियो त्यो गोल चाहिँ किन प्राप्त गर्न सकेनौ? हामीले बुझाउन नसकेर अथवा यसको विश्लेषण गर्न नसकेर मागेको बेला तथ्याङ्क बुझाउन नसकेर अथवा के हो
एमडिजी गोलको? यस्तो चाहिँ फेरि त्यहाँ भिन्नता त्यही नै पर्सेप्सनमा भिन्नता आउँछ। जेएमपीले चाहिँ इम्प्रुभ सेनिटेसन अथवा इम्प्रुभ खाने पानीलाई मात्र गनिन्छ, त्यो सुधारेकोलाई लिने हो भनेदेखि चाहिँ नेपालकै तथ्याङ्क लिने हो भने पनि हामीले एमडिजीलाई मिट गर्न सकेका चाहिँ छैनौँ। तर सुधारेको सँगै सबैलाई मिश्रित रूपमा लिने हो भने नेपालको तथ्याङ्कले चाहिँ एमडिजी गोल मिट गर्यो भनिन्छ। जस्तो उदाहरणको लागि म तपाईँको काठमाडौँलाई नै जहाँ 40 लाखको जनसङ्ख्या चाहिन्छ, त्यहाँ 5 दिनमा 1 दिन पानी आयो भने पनि हामी धन्य मान्नुपर्छ। जेएमपीले त्यस्तो किसिमको अपर्याप्त रूपमा सुविधा भएको खाने पानीलाई त्यसमा चाहिँ पाइप कनेक्सन भए पनि पानीको पहुँच भएको मानिँदैन, त्यो कारणले गर्दाखेरि एमडिजी ग्लोबल्ली मिट भएको चाहिँ छैन, त्यो चाहिँ वास्तविकता हो। तर अब सुविधा मात्रै भएको लियो भने पुग्यो भन्ने मात्रै हो, यो सहस्राब्दी लक्ष्यमा चाहिँ छ। त्यसकारण सहस्राब्दी लक्ष्यले निर्धारण गरिएको चाहिँ यो 3 पार्टमा एउटा एभाइलेबिलिटीको कुरा चाहिन्छ, एभाइलेबिलिटीको कुरामा हामी पुग्यौँ, तर एक्सेसिबिलिटी त्यो साँच्चैकै पाए कि पाएन भन्ने पाए चाहिँ छैन, त्यसमा हामी पछाडि चाहिन्छौँ, त्यो हिसाबले हामी पछाडि पर्यो। अब दिगो विकासको लागि सस्टेनेबल डेभलपमेन्टको यो एकदम महत्वाकांक्षी चाहिँ लक्ष्य चाहिन्छ, त्यो गर्नलाई हामीले धेरै कसरत गर्नुपर्ने चाहिन्छ। अहिलेको जुन हाम्रो प्रोग्रेस चाहिन्छ त्यो प्रोग्रेसमै सीमित हुने हो भनेदेखि हामी चाहिँ दिगो विकासमा धेरै पछाडि पर्ने चाहिन्छौँ। समय बितिसकेको चाहिँ छैन, भर्खर सुरुवात हो, सबै मिलेर चाहिँ यसलाई लक्ष्य पुरा गर्नतिर लाग्नुपर्छ।
अहिले 2017कै डाटा प्रस्तुत गर्दा पनि अहिलेकै गतिमा फड्को मार्दै जाने पाइला अगाडि बढाउने हो भनेदेखि त धेरै ढिला हुने रहेछौँ। कुन कुन पक्षले कसरी काम गर्दा चाहिँ हामीले एसडिजी प्राप्त गर्न सक्छौँ?
यसमा तपाईँले भन्नुभयो जस्तै पक्कै पनि हो, अहिलेको गतिलाई हामी अवश्य पनि धेरै फड्को मार्नुपर्छ। त्यो धेरै फड्को मार्ने कुरामा 3 पक्ष हामीलाई हेर्नुपर्ने हुन्छ। एउटा चाहिँ आर्थिक लगानी, दिगो विकासको लागि चाहिँ चाहिने जुन आर्थिक स्रोत हो, अहिलेदेखि 2030सम्मको लागि सरकारी आँकडा अनुसार नै त्यो समय अपने 2030सम्ममा जाँदाखेरि हामीलाई 191 अरब रुपियाँ त्यो 2030 वर्षको लागि मात्रै चाहिँ आर्थिक लगानीको कम देखिन्छ। अब 2017देखि 2030सम्मको लिने हो भने झन्डै 1000 अरबको चाहिँ पैसाको कमी चाहिन्छ मोटामोटी रूपमा। त्यसकारण अब हामीले हेर्नुपर्ने चाहिँ त्यो आर्थिक लगानी कहाँबाट जुटाउने, आर्थिक लगानी जुटाउनको लागि एउटा गभर्मेन्ट सेक्टरबाट डोनर्सहरूबाट आउने र ट्याक्स पेयर्सहरूबाट आउने र डोमेस्टिक रिसोर्स मोबिलाइजेसन भन्छ, आन्तरिक रिसोर्स परिचालन गर्नुपर्ने आवश्यकता चाहिन्छ। दोस्रो भनेको तपाईँको प्राइभेट सेक्टरलाई अहिले चाहिँ नसोइकन चाहिँ हुँदैन, प्राइभेट सेक्टरलाई कसरी ल्याउन सकिन्छ? जस्तो उदाहरणको लागि तपाईँले चाहिँ ब्याङ्क्सहरू माइक्रो फाइनेन्स कम्पनीजहरूलाई हेर्ने हो भनेदेखि राष्ट्र ब्याङ्कको निर्देशिका अनुसार पनि यस्तो पिछडिएको जुन सेक्टर चाहिन्छ त्यो सेक्टरमा लोन सेक्टरको 3% यो सेक्टरमा लगानी गर्नुपर्ने भन्ने निर्देशिका चाहिन्छ, तर त्यो निर्देशिका चाहिँ पालना भएको चाहिँ छैन। यो खानेपानीमा मात्रै होइन अरू सेक्टरमा पनि, अब त्यो निर्देशिका अनुसार खानेपानी र सरसफाइमा ब्याङ्कको मोबिलाइजेसन माइक्रो फाइनेन्सलाई ल्याउन सक्यो भने पनि धेरै हदसम्म पुरा गर्न सकिन्छ। एउटा यो फाइनेन्सियल सोर्सको भयो, अर्को दोस्रो सोर्स भनेको एनजिओ आइएनजिओ सेक्टरहरू जुन चाहिँ 10% चाहिन्छ, तर यो अफ बजेट लाइनमा चाहिन्छ र सरकारसँग समन्वयात्मक रूपमा काम भइराखेको चाहिँ छैन। कहीँ चाहिँ डोरोपन काम चाहिन्छ भने पाउनेले धेरै पायो, नपाउनेले पाएकै चाहिँ छैन। अब यसलाई चाहिँ व्यवस्थित गर्नको लागि नेपाल सरकारले एउटा सिङ्गो प्लान जसलाई चाहिँ नेसनल वाटर एन्ड सेनिटेसन प्लान बनाउनु पर्यो, त्यो सेनिटेसन प्लानमा इन्भेस्टमेन्ट प्लान पनि हुनुपर्छ। सेनिटेसन प्लान मात्रै भएर भएन, इन्भेस्टमेन्ट प्लान पनि बनाउनु पर्यो। अनि त्यो इन्भेस्टमेन्ट प्लान अनुसार अब कुन सेक्टरलाई कहाँ लगानी गर्ने हो त्यो चाहिँ छुट्याइदियो भनेदेखि हाम्रो यो ओभरल्यापिङको कुरा पाउनेले नपाउने नपाउनेले धेरै पाउने त्यस्तो किसिमको लागि हटाउन चाहिँ सकिन्छ होला। अब तेस्रो भनेको अनुगमनको, हाम्रो पार्टमा धेरै अनुगमनको खाँचो चाहिन्छ। विभिन्न निकायले चाहिँ अनुगमन विभिन्न किसिमले गर्छ, एउटा राष्ट्रिय अनुगमन एकाइ गरेर कहाँ के भइराखेको छ चाहिँ हेर्नुपर्छ। यो तीन प्रमुख कुराहरू भयो। अब चौथो महत्त्वपूर्ण कुरा भनेको डिगो विकास लक्ष्यले अब सुधारिएको मात्रै नभनिकन सुरक्षित पनि भन्न भनिएको छ, खानेपानीमा र सरसफाइ दुवैमा। यो सुरक्षित आयाम चाहिँ हाम्रो नेपालको लागि एउटा नयाँ आयाम हो, यो च्यालेन्जिङ पनि हो। त्यसको लागि हाम्रो नयाँ टेक्नोलोजीहरू लोकल लेभलमा चाहिँ एफोर्डेबल टेक्नोलोजी नेसनल रूपमा गर्न सकिने र कम्युनिटीले पनि त्यसलाई ओनरसिप लिने खालको त्यो टेक्नोलोजी विकास गरेर अगाडि जानु चाहिँ जरुरी छ।
सुधारिएको खानेपानी र सुधारिएको सरसफाइको कुरा गर्नुभयो यहाँले, हामी त खानेपानीमा सुरक्षित खानेपानी भन्छौँ, सुधारिएको खानेपानी र सुरक्षित खानेपानी बिचको अन्तर चाहिँ के हो?
सुरक्षित खानेपानी भनेको तपाईँको कस्तो छ भने वाटर क्वालिटी टेस्ट भएको, फेकल कन्टामिनेसन नभएको, सर्वसाधारण भाषामा भन्ने भने रोग व्याधिबाट मुक्त हुन सक्ने पानी, हामीले त्यो पानी खाएपछि हामीलाई रोग लाग्दैन भन्ने चाहिँ हामी विश्वस्त हुन सक्ने, जस्तो अब ब्याक्टेरियल कन्टामिनेसन नहुनेको पानी, त्यो चाहिँ सुरक्षित पानी भयो, स्वास्थ्यवर्धक पानी। अब सुधारेको भनेको चाहिँ पाइपलाइन कनेक्सन आफ्नो घर दुरीभित्र अथवा 30 मिनटभन्दा बढी समय चाहिँ पानी सङ्कलन गर्नलाई नलाग्ने, त्यो त्यस्तोलाई चाहिँ सुधारिएको पानीको पहुँच भन्ने हो।
अहिले जेएमपीले लिने भनेको चाहिँ सुधारिएको पानी,
सुधारेको पानी न अहिलेको चाहिँ सुधारेको र सुरक्षित चाहिँ अब सस्टेनेबल डेभलपमेन्ट गोलमा आउँछ, जेएमपीले अहिले सुधारेको पानीलाई लिएको चाहिन्छ।
सुधारिएको सरसफाइ भनेको चाहिँ यहाँले सुधारिएको सरसफाइको कुरा पनि गर्नुभयो, हामी त आधारभूत सरसफाइको कुरा गरिरहेका छौँ।
आधारभूत सरसफाइ र सुधारेको सरसफाइमा के फरक? आधारित सरसफाइ भनेपछि आफ्नो घरभित्रै मात्रै सरसफाइको पहुँच चाहिएको भन्ने चाहिँ छैन, कुनै छिमेकी अथवा सार्वजनिक शौचालयको प्रयोग गरे तापनि त्यो चाहिँ आधारभूत सरसफाइमा पर्न आउँछ। र यो परिभाषामा चाहिँ हामीलाई अप्ठ्यारो कहाँनिर छ भने विशेष गरी महिलाहरू अपाङ्गहरू भयो भनेदेखि बेलुका जान बिहान झिसिमिसे बिहानमा जानको लागि उहाँहरूलाई चाहिँ सुरक्षित हुँदैन र आफूलाई चाहिएको समयमा उहाँहरूले प्रयोग गर्न पनि सक्नुहुन्न र दिउँसै पनि कतिपय ठाउँमा विभिन्न फोहोरहरू नै व्यवस्थित तरिकाले नहुँदाखेरि प्रयोग गर्न सकिँदैन, त्यो चाहिँ आधारभूतमा त्यस्तो। अब सुधारिएको भनेपछि सकेसम्म आफ्नै घर आँगनभित्र हुनुपर्ने र आफ्नै घर आँगनभित्र नभए पनि आफ्नो घर आँगनबाट धेरै टाढा नभएको, आफूलाई चाहिएको समयमा जान सक्ने र त्यस्तो शौचालयमा 4-5 वटा कुराहरू अनिवार्य रूपमा हुनुपर्छ। एउटा भने झिङ्गा नभन्केको, गनाउने नभएको, दिशा फोहोरहरू बाहिर नफ्याँकिएको र भेन्टिलेसन चाहिँ र लाइट राम्रो भएको, त्यो जम्मै भयो भने सुधारिएको जुन आधारभूत भन्दा अलिक फरक हुन्छ,
जसलाई जेएमपीमा इन्क्लुड गरिन्छ तर आधारभूतलाई चाहिँ जेएमपीले मान्दैन,
आधारभूतलाई जेएमपीले मानेको छैन।
त्यही भएर पनि राष्ट्रिय तथ्याङ्क र जेएमपीको रिपोर्टको तथ्याङ्क फरक पर्न गएको हो,
एउटा प्रमुख कारण त्यो नै हो।
संयुक्त शौचालय प्रयोगलाई पनि त जेएमपीले इन्क्लुड नगर्दो रहेछ नि होइन,
संयुक्त सञ्चालनले छुट्टै क्याटेगोरीमा राख्छ, जुन नेपालमा 19% अहिले चाहिन्छ, जेएमपीले त्यो 19%लाई चाहिँ काउन्ट चाहिँ गर्दैन।
एक धर एक धरती नेपालीको साना
गुठीका पानी विशेषज्ञ रविनलाल श्रेष्ठसँग दिगो विकास लक्ष्य छ अर्थात एसडीजी 6 र जेएमपी रिपोर्ट सम्बन्धी गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। यदि तपाईलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500192 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी रोप्सन विदा हुन्छु। नमस्कार।